आगे देखते हैं आयत नंबर 126 को। वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द, और अल्लाह ही के लिए है जो कुछ आसमानों और ज़मीन में है। वकान अल्लाह बिकुल्ली शैइ मुहीता, और सब कुछ अल्लाह के काबू में। आखिर में अल्लाह ने अपनी बड़ाई की बात कर दी कि अगर वाकई अभी भी नहीं महसूस हो रहा, अभी भी अल्लाह की तरफ आना अभी तुम्हें गैर अहम लगता है, अभी भी इससे ज़्यादा नींद प्यारी है, अभी इससे ज़्यादा माल प्यारा है, अभी इससे ज़्यादा काम प्यारा है, अभी इससे ज़्यादा अपनी जान प्यारी है, तो देख लो कि अल्लाह को तो कोई फ़र्क नहीं पड़ेगा, क्योंकि उसका तो वो सब कुछ है जो ज़मीन व आसमान में। कितनी दफ़ा ये आयतें कुरान पाक में आती हैं, अल्लाह की मलकियत। अल्लाह हमारे दिलों को मुसख़र करना चाहता है, हमारे दिलों को पकड़ना चाहता है, और मुझे ऐसे लगता है कि हमें इस चीज़ का एहसास दिलाना चाहता है कि देखो, तुम कोई आम किताब तो नहीं पढ़ रहे, तुम इस वक्त कोई आम काम तो नहीं कर रहे, तुम्हें अपनी किस्मत पे रश्क नहीं आता, तुम अपनी किस्मत पे अल्लाह ताला से शुक्रगुजार नहीं होते कि उसने तुम्हारी ज़िंदगी में वो किताब खुलवा दी जो उस ज़ात की है जिसके हाथ में आसमानों ज़मीन की कायनात है, जिस जो हर चीज़ पर काबू है। और इन आयात को पढ़ के वाकई एक इंसान अपने आप को फिर छोटा महसूस करता है कि अल्लाह ताला तू इतना बड़ा और मैं इतनी छोटी, तो मेरा हाल क्या होगा कि अगर मैं तेरी किताब को समझ जाऊं और समझा सकूं, तूने मुझे इसके लिए चुना, बस अल्लाह ताला तू मुझे इस पे चुने ही रखना। अब देखिए, दुनिया में किसी को बड़ी यूनिवर्सिटी में दाखिला मिल जाए ना, तो लोग लड्डू बांटते हैं, पूरे शहर में लड्डू बांटते हैं कि फलां यूनिवर्सिटी में बच्ची को दाखिला मिल गया। क्या हमें और आपको लड्डू से भर के नहीं बांटना चाहिए कि हम क्या पढ़ रहे हैं? क्या ये मुमकिन नहीं था कि इस वक्त हमारे हाथ में कोई फिक्शन होता, हम कोई नौज़ुबिल्लाह म्यूज़िक की क्लास ले रहे होते और उसके सुर ताल सीख रहे होते? पॉसिबल था? जो लोग सीख रहे हैं वो हम ही जैसे इंसान हैं। हम इस वक्त में कुरान के दीन के नाम पे कोई लोरियाँ ही सुन रहे होते, कोई बैठ के पढ़ पढ़ा के गिरे लगा के धागों को जमजम में भिगो के रख रहे होते कि मरते वक्त हमारी कब्र में रख देना और हम बच जाएंगे। लेकिन अल्लाह ने हमें उस काम के लिए चुना, वो किताब इस वक्त मेरे और आपके हाथ में जो अंबिया कराम के रास्ते से पहुँची हम तक। फिर अगर हम इसकी कदर वाकई कर लेंगे तो अल्लाह ताला से उम्मीद की जा सकती है कि हमारी कमी और कोताहियों को माफ़ कर देगा। इसके बाद आयत नंबर 127 से आगे दोबारा औरतों के और निजी ज़िंदगी के, जिसको ख़ानदानी ज़िंदगी के मसाइल आप कह सकते हैं, उसका तस्करा है। और सूरत निसा में आप ये अंदाज़ बार बार देख रहे हैं कि कानून और इखलाक साथ साथ सिखाया जा रहा है। अमूमन शुरू में ही हमने देख लिया था कि औरतों और यतीम बच्चों की बात हो रही थी, अब दोबारा इसी की बात है। और बीच में दिलसोजी, कहीं तरीकों की बातें, कहीं इब्राहिम के तस्करे, क्यों? कि देखो, हुक्म देने से बात नहीं बनती जब तक कि लोगों के दिलों में हुक्म मानने की हू ना पैदा हो, कबूलियत पैदा ना हो। तो यहाँ एक सवाल पूछा गया था जिसका जवाब दिया गया आयत 127, वयस्तफ्तूनका फिन्निसा, और वो आपसे फतवा मांगते हैं औरतों के मामले में। क्या कहिए? कुलिल्लाहु युफ्तीकुम फीहिन्ना, कह दीजिए कि अल्लाह ताला आपको इनके मामले में फतवा देता है। यानी पूछने वाले ने औरतों के बारे में कोई बात पूछी, कोई हुक्म पूछा कि कैसे क्या मामला होगा, वो क्या था उसको हम अभी देखेंगे शान नज़ूल में। अल्लाह ताला तुम्हें खुद फतवा देता है इसके बारे में। क्या है फतवा या उसका सवाल या उसका जवाब? वमा युतला अलैकुम फिल किताबी, और जो पढ़ सुनाया गया तुमको किताब में, किसके बारे में? फी यतामन निसा इल्लाती, उन यतीम औरतों के बारे में जिनको ला तू तू न हुन न मा कुतिब लहुन्ना, नहीं तुम उनको देते जो मुकर्रर किया था उनके लिए, यानी हक महर। इशारा है सूरत निसा की पहली दो तीन आयतों पे कि अल्लाह ताला कह रहे हैं कि हम वही बात दोबारा शुरू कर रहे हैं जो तुम्हें पीछे सुना चुके, उन औरतों के बारे में कि जिन यतीम और लड़कियों से तुम शादियाँ तो कर लेते हो लेकिन उनके हक महर तुम उनको नहीं देना चाहते। और वतरगबूना इन अनतन के हुन्ना, और रगबत इस बात की रखते हो कि तुम उनसे निकाह करो क्योंकि खूबसूरत होती हैं, या इसलिए कि वो माल वाली होती हैं, और उनसे निकाह ना करने की सूरत में तुम माल या उनकी खूबसूरती से अलग कर हो जाते हो। वल मुस्तदअफीन मिनल विल्दान, और कमज़ोर समझे जाने वाले बच्चे, यानी यहाँ यतीम लड़कों के हकूक़ की बात है, तो तुम क्या करो? वन तकूमू लिल यतामा बिलकिस्त, और ये कि तुम कायम हो जाओ यतीमों के मामले में इंसाफ पर, यानी इन यतीम बच्चों के साथ इंसाफ किया करो, मामला अच्छा रखा करो। और वमा तफलू मिन खैरिन, अगर तुम ये समझते हो कि यतीमों के साथ नेकी करने से फ़ायदा क्या होगा, इनके माँ बाप तो हैं ही नहीं जिन पे हम एहसान जतलाएँ या जिनकी नज़रों में बड़े हों, तो याद रखो कि तुम जो नेकी करोगे फ़इन्नल्लाह का नबी ही अलीमा, बेशक अल्लाह ताला उसको खूब जानने वाला है। اللہ تعالیٰ کے ساتھ سارے کا سارا معاملہ اس طرح کھلا ہوا ہے جیسے کہ وہ معاملہ سامنے ہوا. اب اس آیت میں بنیادی طور پہ ہم دیکھ رہے ہیں کہ عورتوں اور یتیم عورتوں بچوں کا تعلق ہے. پچھلی آیتوں سے اس کا ربط ہے کہ شروع صورت سے ہم یتیم اور عورتوں کے احکامات اور حقوق کی جو بات دیکھتے رہے کہ جاہلیت میں کیسے ان کو محروم کیا جاتا تھا, میراث ہی نہیں دی جاتی تھی, جو دیا بھی جاتا اس کو ناجائز طور پہ لے لیتے, حق مہر نہ دیتے. اب جب یہ آیات اتری تو اس کے بعد عرب معاشرے میں کچھ پھر واقعات پیش آئے کہ جس میں کچھ مسئلے اٹھ گئے, کیونکہ ایک معاشرے کے رسم و رواج کو توڑنا اور وقت کے رواج سے اٹھا کر اللہ کے حکم کے اوپر بات کرنا یہ بہت مشکل ہوتا ہے. اب ہوا کیا کہ جب سورت نساء کی آغاز کی آیتیں نازل ہوئی تو کچھ لوگ جو تھے ابھی بھی ہیل و حجت میں تھے, شاید حکم بدل جائے, یہ وقتی حکم اترا ہے ان کو وراثت میں حصہ دینے کا, پھر شاید ایک حکم آ جائے کہ نہیں نہیں اب پھر بھی نہ دو, پھر حکم آ جائے کہ نہیں اب ان کو چاہے ان کا حق مہر نہ دو. تو بار بار لوگ کچھ لوگ ایسے تھے جو بار دوبارہ آ کے پوچھ رہے تھے کہ اللہ کے نبی کوئی حکم اور اترا, کوئی اور بات اتری تو اس پہ یہ آیات اتری کہ کیا ہو گیا, ایک دفعہ کی سنی ہوئی بات کافی نہیں ہے. اس لیے یہاں ذرا سختی ہے, وَيَسْتَفْتُونَ کا یہاں لفظ فتویٰ ہے. فتویٰ کا لفظ عام سوال جواب سے ذرا اوپر اٹھ کے آتا ہے کہ تم سے فتوے پوچھتے ہیں, ان کا مطلب شاید یہ ہے کہ اللہ تعالیٰ نے تو جو بات کہہ دی تھی وہ شاید بڑی مشکل تھی, تو نبی سے پوچھ لیں کہ شاید کوئی اس میں بات نکل آئے, کوئی آسانی کی بات آ جائے, کچھ اور اس میں ہو جائے. تو کہا نہیں, ان کو بتا دو کہ قُلِ اللّٰهُ يُفْتِيكُمْ فِيهِنَّ, جب اللہ تمہیں اس کے بارے میں بتا چکا ہے, اس حکم کے بارے میں بتا دیا ہے, تو پھر اب تم بار بار کیوں پوچھتے ہو؟ دنیا میں ایسے ہی ہوتا ہے نا, جس حکم کو ماننے کو دل نہیں چاہتا نا ہر ایک سے پوچھتے ہیں, بار بار پوچھتے ہیں, ہر آنے والے سے پوچھتے ہیں, ہر جانے والے سے پوچھتے ہیں. مطلب کیا ہوتا ہے کہ شاید کوئی نرم گوشہ نکل آئے, شاید کوئی بات نکل آئے. تو یہاں لفظ فتویٰ جو ہے نا, اس کے اندر کیا پانا ہوتا ہے؟ عربی زبان میں فتویٰ کہتے ہیں مبہم چیز کا بیان. مبہم کہتے ہیں جو چیز بہم سے ہے, یعنی چھپی ہوئی ہے, باہا میم سے, یعنی وہ چیز جو بڑی مشکل تھی اس کو کھولنا. سوال ایسا ہوتا ہے کہ جو مشکل نہیں ہوتا لیکن کسی کو پیش آ گیا, لیکن فتوے کے اندر لفظ تھوڑا سا مشکل کو سمجھنے کا پایا جاتا ہے. اور افتا کا ایک معنی استحبار بھی ہوتا ہے, خبر کا طلب کرنا, کہ جب کوئی کسی سے کوئی بات پوچھتا ہے اس رنگ میں کہ اس کے بعد پھر وہ اس پہ عمل کر سکے, تو یہ ساری کی ساری چیزیں جو ہیں یہ فتوے کے اندر آ جاتی ہیں. اور اللہ تعالیٰ تم کو فی ہننا, ان عورتوں کے بارے میں فتویٰ دیتا ہے. اور اس سے یہ بات بھی پتہ چلتی ہے کہ اللہ سبحانہ تعالیٰ عورتوں اور بچوں کے حقوق کے معاملے میں کتنے زیادہ حق دینے والے ذہن تیار کرنا چاہتے ہیں. سختی سے کہا دیکھو تمہیں بات بتا دی ہے, جو ہو گئی بات شروع سورت نساء کے شروع میں, لہٰذا بار بار نہ پوچھو. آگے بات آگی, وہ ترغبونا ان تنکحو ہننا, اس کی تفسیر ایک مختلف طرح سے بھی کی گئی. ایک تو بات بالکل واضح ہے کہ چونکہ ان عورتوں کے پاس دولت ہوتی ہے تو تم یہ رغبت رکھتے ہو کہ تم ان سے نکاح کرو, لیکن بعض مفسرین کہتے ہیں کہ یہاں ترغبونا کے بعد لا آتا ہے, یعنی اس سے پہلے لا آتا ہے, یعنی کہ تم لا ترغبونا ان تنکحو ہننا, کہ تمہیں رغبت ہی نہیں ہے کہ ان سے نکاح کرو. کیونکہ عربی زبان میں صلہ بدل جاتا ہے تو معنی بدل جاتا ہے, تو مفہوم کیا بن جاتا ہے؟ ترغبونا ان تن کے ہو, یعنی آپ بس اتنا لکھ لیں کہ یہ جو الف نون ان ہے نا, اس سے پہلے عین نون ان لگا لیں. تو وہ کہتے ہیں کہ یہ مفہوم ہے کہ ترغبونا ان تن کے ہو ہننا, کہ تم اس سے بے رغبتی اختیار کرتے ہو کہ تم ان عورتوں سے نکاح کرو, لیکن صرف مال کی محبت میں تم ان کے ساتھ مال کر لیتے ہو شادیاں, لیکن بعد میں ان کے حق ادا نہیں کرتے. بالکل وہی بات ہے جس کا پیچھے تذکرہ ہوا تھا. اللہ تعالیٰ نے تاکید کر دی کہ اب اس بات کی امید نہ رکھو کہ دوبارہ عورتوں کے اوپر ظلم ہوگا, عورتوں کو مشکل میں ڈالا جائے گا, اور ان کے حق مہر اور ان کے مال وراثت کے اندر جو حصے ہیں وہ تمہیں سب دینے پڑیں گے. بعض ابن عباس کہتے ہیں کہ میراث کی جو آیتیں تھیں کچھ لوگوں پر بڑی بوجھل پڑی, اس پر اللہ تعالیٰ نے یہ آیت نازل کر دی کہ اب تو تمہیں دینا ہی پڑے گا, چاہے کوئی کسی کا دل چاہے یا نہ دل چاہے. اور لا تو نہ ہننا میں کن سے خطاب ہے؟ اس کے بارے میں مختلف رائے ہیں. بعض کہتے ہیں کہ عورت کے ولیوں سے خطاب ہے جو حق مہر خود لے لیا کرتے تھے, یعنی باپ اور بھائی. بعض کہتے ہیں کہ یتیم عورت کا جو یعنی جو ولی ہے اس سے خطاب ہے, جو شادی تو اس سے کر لیتا تھا لیکن اس کو حق مہر نہیں دیتا تھا. اور اسی طرح کی مزید کچھ باتیں ہیں جو اس میں آتی ہیں. باقی رہ گئی بات والمستضعفین من الولدان, اس سے کون مراد ہیں؟ وہ بچے جو بالغ نہیں ہوئے. عرب معاشرے میں چھوٹے بچوں کے حقوق بہت پامال ہوتے تھے۔ افسوس اور دکھ کی بات ہے کہ آج ہمارے ملکوں میں بھی چھوٹے بچوں پہ بہت ظلم ہوتا ہے، خاص طور پہ جو غربت جن کے گھروں میں ہو اور چھوٹے چھوٹے بچوں کو گاڑیوں کے نیچے آپ ٹھیک کرتے ہوئے دیکھیں اور اس طریقے سے ان کا معاملہ کریں، دیکھیں کہ جس سے لگ جاتا ہے کہ واقعی یہ بچے شاید دنیا میں محنت مزدوری کرنے کے لیے آئے ہیں۔ تو ایسی تمام چیزوں میں اللہ تعالیٰ نے یہ احکامات دے دیے۔ بہت سارے اس پہ واقعات بھی ملتے ہیں کہ کس طریقے سے عورتوں کے ساتھ زیادتی ہوتی تھی، لیکن اللہ سبحانہ تعالیٰ نے عورتوں کی حمایت کی۔ ڈیٹیلز کے لیے واقعات اگر آپ دیکھنا چاہیں تو بعد میں انشاء اللہ تعالیٰ دیکھ سکتے ہیں، لیکن اس بات کو بڑھا کے اب ایک اور معاملے کی طرف رہنمائی کی۔ آیت نمبر 129 میں 128، وَإِنِ امْرَأَتُن، اور اگر کوئی عورت، خافت، وہ ڈرے، خافت میں تا جو ہے یہ مؤنث کی ہے، اصل میں لفظ خوف تھا، کس بات سے ڈرے، مِمْ بَعْلِهَا، اپنے شوہر کی، نُشُوزًا، نشوز سے، نشوز کا لفظ پیچھے ہم پڑھ چکے، وَاللَّاتِ تَخَافُونَ نُشُوزَهُنَّ، میں وہاں عورت کے نشوز کی بات تھی، یعنی عورت کا مزاج بگڑا ہوا ہے، وہ اکھڑی اکھڑی رہتی ہے، اس کا بسنے کو دل نہیں چاہتا، وہ مزاج کی تیز ہے یا غصے والی ہے یا مرد کے حقوق نہیں ادا کرتی۔ لیکن اب یہاں اس آیت کا ٹاپک کیا ہے کہ وہ عورت جس کے مرد کے مزاج میں بگاڑ آ چکا ہے، وہ کئی وجہ سے ہو سکتا ہے، ہم اس کو دیکھ لیں گے انشاءاللہ۔ آیت کو پہلے ہلکا سا دیکھ لیں کہ جب کوئی عورت اپنے شوہر کی بے پرواہی یا اس کے نشوز یا اس کے جی بھر جانے یا اس کے لڑنے سے گھبرائے، او اعراضاً، یا اعراض کرتا ہے یعنی توجہ نہیں دیتا، حقوق پورے نہیں کرتا، اس سے پیچھا چھڑانے میں لگا ہوا ہے، اس کو بات بات پہ تنگ کرتا ہے، مارتا ہے، ڈانٹتا ہے، ایسا مرد جو بیوی کے لیے ایک سمجھ لیجئے کہ بہت ہی تکلیف کی چیز بنا ہوا ہے، تو کیا کیا جائے، فلا جناح علیہما، تو پھر ان دونوں پر گناہ نہیں، کس پر، بگڑے ہوئے شوہر اور بیوی پر جو بھی بسنا چاہتی ہے، کیا، اَن يُصْلِحَا بَيْنَهُمَا صُلْحًا، کہ آپس میں صلح کر لیں۔ یہاں صلح سے کون سی صلح مراد ہے، کچھ لے اور دے کا معاملہ کر لیں۔ ہوتا کیا تھا کہ بعض عورتوں کے اندر کسی قسم کی کوئی کمی پائی جاتی تھی، بعض دفعہ عورت خوبصورت نہ ہوتی، بعض دفعہ بیماری کی وجہ سے، بعض دفعہ کچھ خاص عادات کی وجہ سے عورتیں جو ہیں وہ مرد کے لیے قابل برداشت نہ ہوتی، اور مرد سوچتے کہ ان کو طلاق دے دیں اور دوسری بیوی لے آئیں، یہ آسان تھا، لیکن اللہ تعالیٰ ایسی عورتوں کو ایک بیچ کا راستہ دے رہے ہیں۔ پیچھے ہم نے سورہ بقرہ میں آیت پڑھی تھی خلا کی، کہ جب بیوی نہیں رہنا چاہتی تو خلا لے لے، آپ سمجھیں کہ یہ آیت خلا کا اپوزٹ ہے، کہ خلا لے کے کیا کرو گی، وَصُلْحُ خَيْر، صلح ہی بہتر ہے، کرو کیا تم، کہ کچھ دے دو، کچھ حقوق میں کمی کر دو۔ مثلا ایک شوہر کے پاس دو بیوی ہیں، وہ کہتا ہے دوسری رکھ رہا ہوں، پہلی کو میں حقوق نہیں ادا کر رہا، یا یہ مجھے اچھی نہیں لگتی، اس کو طلاق دیتا ہوں، یا میں اس کے ساتھ نہیں رہ سکتا، تو اب دوسری کہتی ہے کہ اس عمر میں طلاق لے کے کیا کروں گی، اب نہ میرا کوئی دوسری شادی کا ارادہ ہے اور اکیلے میں کہاں پڑوں گی، تو وہ اپنے میاں کو کہتی ہے کہ دیکھو تم نے مجھے طلاق دینی ہے نا، وہ نہ دو، باقی رہ گئی بات، تمہیں میرا کیا مشکل لگتا ہے، ہر روز ایک رات ایک میرے پاس اور ایک دن اس کے پاس نہیں آنا چاہتے، چلو کوئی بات نہیں، تم دو دن ادھر رہ لیا کرو، ایک دن میرے پاس آ جاؤ، تم تین دن ادھر رہ لو، ایک دن میرے پاس آ جاؤ، کچھ نہیں، ہفتے میں بس ایک دن میرے گھر آ جاؤ اور باقی دن ادھر رہو۔ عقل مند ہوگی تو سوچے گی نا کہ طلاق کی صورت میں تو ساتوں دن اکیلے رہنا ہے، تو اگر طلاق کی بجائے اس طرح کا لین دین کر لوں کہ کچھ نہ کچھ تو چلتا رہے تو میں اس پہ راضی ہوں، پیسوں کی بات ہے، اچھا تم مجھے نان نفقہ نہیں دینا چاہتے، خرچہ نہیں دیتے، جتنا دینا چاہو گے دے دو، میں پڑی رہوں گی تمہارے گھر میں، لیکن مجھے اس عمر میں نہ نکالو۔ تو ایسی صورت میں اگر عورت کوئی معاملہ کرتی ہے مرد کو، تو مرد کو اس کو قبول کر لینا چاہیے۔ اس آیت کی شان نزول میں یہ واقعہ بھی آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک بیوی تھی حضرت سودا رضی اللہ تعالیٰ عنہ، عمر کی بہت بڑی تھی، 50 سال سے اوپر کی عمر تھی ان کی، اور جسم کی بھی موٹی تھی، بھدی تھی، یعنی کوئی ظاہری اٹریکشن نہیں تھی ان کے اندر، تو ان کے دل میں خود ہی ایک خیال آ گیا کہ کہیں ایسا نہ ہو کہ اللہ کے نبی صلی اللہ علیہ وسلم مجھے طلاق نہ دے دے۔ دیکھیے جس بندے کے اندر کوئی کمی ہوتی ہے نا، اس کو ضرور اپنی اس کمی کا احساس ہوتا ہے۔ مثلا بعض عورتیں اگر واجبی شکل و صورت کی ہوں اور میاں خوبصورت شکل کے ہوں، تو ہر لمحے ان کو ضرور یہ دھڑکا ہوتا ہے کہ یہ کسی اور سے شادی نہ کر لیں، کہیں میں ان کو بری نہ لگوں۔ اسی طرح اور بھی کمیاں ہو سکتی ہیں صرف شکل و صورت کی نہیں، بعض دفعہ ایک مرد بہت پڑھا لکھا ہوتا ہے، اچھا اعلیٰ سٹیٹس کا مرد ہے، عورت بالکل سیدھی سادی گاؤں کی ہے اور اس نے پڑھا لکھی بھی وہ نہیں ہے. کبھی دین کی تعلیم کا فرق بہت ہوتا ہے. تو جس بندے میں کمی ہوتی ہے نا, ہر وقت اس کے دل میں یہ اٹکل ہوتی ہے, یہ ایک خوف آیا ہوتا ہے کہ کہیں مجھے چھوڑ نہ دیں, کہیں مجھے چھوڑ نہ دیں. تو کہا اس صورت میں بھی چھوڑنے کی بجائے یصلحا بینہما صلحا, آپس میں صلح کر لو, لین دین کر لو, کچھ نہ کچھ کر لو. ادھر خلا میں کیا تھا, عورت پیسے دیتی اور کہتی ہے میری جان چھوڑو, میرا حق مہر لے لو, یہ باغ میرا لے لو, یہ زمین میری لے لو, میری جان چھوڑ دو. یہاں کیا کر رہی ہے, کچھ دے کے کہتی ہے کہ اللہ کے لیے میرے پاس ہی رہو, مجھے چھوڑو نہیں. اس سے پتہ چلتا ہے کہ ہر ممکن طریقے پہ گھر کو بسانے کی کوشش کرنی چاہیے. لیکن گھر کیوں نہیں بستے, کیوں یہ معاملہ سیدھے نہیں ہوتے, اس کی وجہ ہے وَأُخْدِرَتِ الْأَنفُسُ الشُّخْ, نفسوں میں ہرس موجود ہے, شخ موجود ہے. شخ جو ہوتا ہے نا, یہ بخل سے بھی آگے کا درجہ ہے. بخل تو یہ نا کہ انسان کنجوسی کرے, لیکن شخ میں یہ ہے کہ انسان پھر خود تو بہت لے لیکن دوسرے کو نہ دے. عموماً گھریلو جھگڑوں کی وجہ کیا ہے کہ عورتوں کے اندر بھی شخ موجود ہے. وہ کہتی ہیں ہم کیوں چھوڑیں اپنی باری, برابری لیں گے. پہلے تو اگر کم پہ راضی تھے, اب چونکہ ایک اور بیوی اس نے رکھ لی تو اب تو ہم اس سے پورا خرچہ لیں گے, یہ شخ ہے. اور مردوں کے اندر شخ کیا ہے کہ وہ عورتوں کی اس قسم کی پیشکش کو بھی قبول نہیں کرتے, کہ نہیں چھوڑو تمہیں میں کیوں رکھوں, میں اتنا بھی کیوں دوں جو تم مانگ رہی ہو, میں آج طلاق دیتا ہوں, میری ذمہ دار جان تم سے چھٹ جائے گی, ذمہ داریاں ختم ہو جائیں گی. تو جو نفسوں کے اندر بخل اور ہرس ہوتی ہے نا, اس کی وجہ سے عموماً پھر صلحیں نہیں ہو پاتی. کرو کیا, وَإِن تُحْسِنُوا, اور اگر تم نیکی کرو, احسان کرو, بتتقو, اور پرہیزکاری کرو, فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا, بے شک اللہ سبحانہ تعالیٰ کو ہر اس بات کی خبر ہے جو تم عمل کرتے ہو. اس ایک آیت میں اگر آپ دیکھیں تو ہم سب کے لیے بہت ساری چیزیں ہیں عمل کی. پہلی بات یہ ہے کہ ہمیشہ قصور عورت کا نہیں ہوتا, کبھی مرد کا بھی ہوتا ہے. اور آپ سے پوچھیں گے تو آپ کہیں گے کہ چلے مجھے تو کچھ بھی کہنے کی ضرورت نہیں ہے. آپ بات سنیے کہ ہمیشہ عورت اپنے آپ کو مظلوم کیوں سمجھتی ہے. آپ میں سے کتنے لوگ سمجھتے ہیں کہ ہمیشہ قصور مرد کا ہی ہوتا ہے؟ ہاں نہیں, ہمیشہ تو واقعی نہیں ہوتا مرد کا قصور. شرط یہ ہے کہ وہ مرد آپ کا بھائی ہو, آپ کا باپ ہو, آپ کا ماموں ہو, پھر تو وہ مامی بھابھی اور خالہ ہی کا قصور, وہ ممانی یا چچی کا ہی قصور ہوگا. ہاں جب وہ مرد دوسری طرف ہوگا تو معاملہ بگڑ جائے گا. تو اب یاد رکھیے کہ عورت اور مرد کی بات نہیں ہے, اصل بات یہ ہے کہ جس بندے کو جس طریقے سے آپ نے دیکھ لیا, جو اس کا دل ہے, جس طرح کا اس کا معاملہ ہے, اس چیز کو مختلف اینگل سے دیکھا کریں. کبھی بھی رشتوں کا ساتھ نہ دیا کریں. اگلی ایک آیت میں آ بھی رہی ہے انصاف کی بات. دوسری بات ہے کہ کبھی عورت کا قصور ہو سکتا ہے, کبھی مرد کا ہوتا ہے. اب کچھ باتیں ان آیتوں میں سے چنگ کی صورت میں کریں گے. پہلی بات تو لفظ بال پہ کر لیتے ہیں, جو اللہ تعالیٰ نے یہاں استعمال کیا کہ جو عورتیں کس بات سے ڈرتی ہیں, بالیہا. یہ جو بال کا لفظ ہے نا, با عین لام, یہ زوج کے معنوں میں ہوتا ہے. اچھا, ہم اردو میں بھی بولتے ہیں لیکن ہمیں شاید ابھی تک پتہ ہی نہیں. بلکہ پنجابی میں لوگ ایک لفظ بولتے ہیں, کیا بولتے ہیں, کوئی بولے گا آپ میں سے؟ کوئی عورت ملے تو اس کو کیا کہتے ہیں؟ بال بچوں کا کیا حال ہے, بولتے ہیں جملہ. یہ کون سے بال ہیں, سر کے بال؟ یہ والا بال ہوتا ہے. آپ اس جو بالوں کو کہتے ہیں نا, وہ بال نہیں, یہ بال بچوں کا کیا حال ہے. تو بال زوج کے معنوں میں ہوتا ہے. دوسری بات یہ ہے کہ شوہر کا نشوز کیا ہے. اب اس پہ بھی تو بات کریں نا, کیونکہ آپ اس موضوع پہ بہت سننا چاہ رہے ہیں. آپ کے چہروں سے لگ رہا ہے کہ بھئی اس کو ایسے ہی نہ جانے دیں, ذرا شوہر کا نشوز بھی تو بتائیں. تو عموماً چار قسم کا نشوز مردوں کی طرف سے دکھتا ہے. نمبر ایک, طبیعت کے اندر روب ہوتا ہے, یعنی چڑھائی ڈال کرنے والا انداز, ہر وقت حواس پہ سوار ہے. روب غصہ کہہ لیں, کچھ بھی کہہ لیں, یعنی مزاج کی سختی آپ کہہ لیں, کہ جیسے ڈومیننٹ پرسنالٹی, غصے کی کیفیت. ہر وقت بات بھی کرنی ہے تو ایسے ہی کرنی جیسے کوئی اپنے امپلائی سے کرتا ہے یا غلام سے کرتا ہے. دوسرا نشوز ہوتا ہے صحبت چھوڑ دے, یعنی عورت کے خاص حق جو ہیں وہ نہ دے اور اس میں عورت کو ٹارچر دے. کیونکہ جب انسان کی زندگی میں دوسری عورتیں آتی ہیں تو اس کا ایک لامحالہ نتیجہ یہ نکلتا ہے کہ اپنی بیوی میں پھر نقص دکھتے ہیں. اور اب اس میں صحبت چھوڑنے کو اب ہر طرح سے لے سکتے ہیں, عورت کے فگر پہ بات, عورت کی شکل پہ بات, تم ایسی نہیں ہو, تم ایسی نہیں, تم مجھے خوش نہیں رکھتی, تمہارے اندر یہ خرابی ہے. بعض دفعہ عورت نیک سیدھی سادی شریف ہوتی ہے، مرد ذرا باہر کچھ ایسے لوگوں میں نکلنے لگے جہاں بہت ہی حسن کی پری ہیں، تو پھر ایسی صورت میں عورت کے ساتھ کسی بھی طرح کا پیار، محبت یا نرمی کی کیفیت اس کے اندر نہ ہو۔ تیسری چیز جو ہوتی ہے وہ نشوز میں آتی ہے، نفقے میں کمی، نان نفقہ نہ دے۔ بعض مرد ہر لحاظ سے اچھے ہوتے ہیں لیکن جہاں پیسوں کی بات آتی ہے ہاتھ کھینچتے ہیں، اور ان کو لگتا ہے کہ بیوی کے ہاتھ میں پیسہ نہیں دینا۔ وہ بعض ایسے بھی ہوتے ہیں کہ ضروریات بھی ساری پوری کر دیں گے، پیسہ نہیں دیں گے ہاتھ میں، اور اس کی وجہ عموماً ویسے یہ بھی ہوتی ہے کہ عورتوں کو پیسے خرچ کرنے بھی نہیں آتے۔ اگر عورتوں کو پیسے دے دیے جائیں گھر کے خرچ کے، تو ہو سکتا ہے کہ 15 دن میں ہی پورے مہینے کا خرچہ پورا کر کے بیٹھی ہوں کہ پیسے نہیں ہیں۔ لیکن کچھ مردوں میں واقعی پیسے کی بہت کمی ہوتی ہے، وہ پیسہ نہیں دے سکتے عورتوں کو۔ اور چوتھی چیز جو ہے وہ سب سے بھڑکے کیا ہے کہ پھر ساتھ رہنا ہی چھوڑ دے، گھر چھوڑ کے چلا گیا۔ یہ چاروں صورتیں ایکسٹریم سچویشنز ہو سکتی ہیں، اسی کو قیاس کرتے ہوئے ہر بندہ اپنے حالات کو دیکھے۔ بس آپ دیکھیے کہ جو بات میری سننے والے لوگ ہیں، آپ میں سے مختلف ایج کے لوگ ہوں گے، اور جن کو آپ جانتی ہیں ان میں بھی مختلف ایج کے لوگ ہوں گے۔ کچھ بالکل نیولی میرڈ کپل ہو سکتے ہیں، ایک عورت نیولی میرڈ ہے، کر گئی شادی، ہو گئی شادی، وہی بات کہ نہ دیکھا نہ سنا، اور بس نام پہ کر دی کہ لڑکا باہر رہتا ہے یا لڑکے کا اسٹیٹس دیکھا۔ اب اس لڑکی کو شوہر کے گھر میں جا کے پتا چلا کہ شوہر کے تو لچھن ہی ٹھیک نہیں ہے۔ دیکھیں نشوز کے درجے ہیں۔ مثال ایک لڑکی کو شادی کے فوراً بعد پتا چلتا ہے کہ شوہر میں اخلاقی خرابی ہیں، شرابی ہے، کبابی ہے، نماز نہیں، واٹ ایور۔ اس لڑکی کا اپنے شوہر سے معاملہ کرنا بالکل مختلف ہونا چاہیے اس عورت کی نسبت جو 30-40 سال سے ایک مرد کے گھر میں بیٹھی ہوئی ہے۔ اگر ہم بچیوں کی تربیت میں یہ چیز رکھیں، دیکھیں بے صبری نہیں، بدگمانی نہیں، لیکن ریئلسٹک اپروچ ہونی چاہیے۔ پہلے تو رشتے کرتے ہوئے دیکھیں کہ جس لڑکے کے پلے ڈال رہے ہیں وہ ہے کون ہے، لیکن اگر ہم نے غلط جگہ کر دیا تو پھر جاتے ہی دیکھ لیں۔ اتنی سمجھ اللہ سے مانگنی چاہیے کہ ادھر کام کرنے اور محنت کرنے کا کوئی فائدہ ہوگا اور ادھر فائدہ نہیں ہوگا۔ کچھ بیماریاں ریکیوریبل ہوتی ہیں، کچھ نہیں ہوتی۔ کسی کو اگر بچپن سے عادت گندی عادتیں پڑ گئی ہیں، وہ ایک 15-16-17 سال کی لڑکی کیا بدلے گی اس لڑکے کو؟ اور بعض ماں اتنا ظلم کرتی ہیں آنے والی بہوؤں پہ، لڑکا خوب بگڑ چکا ہوتا ہے، کہتی ہیں اس کو ایک نیک لڑکی لا کے دو تاکہ وہ اس کو ٹھیک کر لے۔ کوئی جادو کی چھڑی نہیں ہے اس کے ہاتھ میں، نہ کبھی ایسی بہوئیں لائیں، ان کی بھی زندگی رونے والی ہوگی، اور جو مرد بیٹا ہے وہ بھی نہیں خوش ہوگا۔ وہ پھر بگڑ گیا تو پھر اس کے لیے آپ دعا کریں۔ تو بہرحال حالات کو دیکھا جائے گا، عورت کے ساتھ اچھا معاملہ رکھا جائے۔ ایک مدرز آف بلیورز کی سیریز جو تھی اس میں کہانی بھی سنائی تھی، پتہ نہیں اس لڑکے کا کیا نام تھا، وہاں سے لے کے عبداللہ تک، کہ ایک لڑکی پاکستان کی تھی، پھر اس کو پاکستان کی نہیں، بیسیکلی کسی بھی اور عرب کنٹریز کی تھی، غریب ملک کی تھی، اور شادی ہو کے دوسرے باہر کے کسی ملک میں گئی۔ لڑکا جو تھا وہ بہت فیمس تھا، پھر گلوکار بن گیا۔ تو یہ روتی رہتی تھی، لیکن کس طریقے سے اس عورت لڑکی نے اپنے شوہر کے لیے راستے ہموار کیے کہ ایک وقت آیا کہ اللہ تعالیٰ اس کو دین پہ پلٹا آیا۔ بہت سال کا صبر بھی بعض دفعہ پھر اچھا نہیں ہوتا، کیونکہ اس کے بعد بیماریاں، دکھ اور پریشانیاں لگ جاتی ہیں۔ اس لیے پہلے سے دیکھیں، جو چیز خراب ہو رہی ہے اس سے پہلے ٹھیک لیں۔ ٹیڑھی کرسی آپ گھر لے آئیں گے، آپ اس کو جتنی مرضی کوشش کریں گے وہ سیدھی نہیں ہوگی۔ تو بجائے اس کے کہ اپنی جوانی خراب کی جائے اور اپنے آپ کو گناہ میں رکھا جائے، ایک زانی ہے اور ایک صاف دامن کی عورت ہے، ایک بے نمازی اور ایک بے نمازی ہے، کتنے کو دن خوش رہیں گے؟ شروع میں فیصلہ لے لینا چاہیے اچھے طریقے سے۔ یہ نہیں میں کہہ رہی خدا کے لیے کہ آپ یہ سوچیں کہ میں یہ کہہ رہی ہوں آپ کو کہ بس جاتے ہی طلاقیں لے جائیں، پہلے ہی سوچ سمجھ کے کریں۔ نہیں ہے، حالات کو چیک کریں، دیکھیں، پیار سے رہتے ہوئے بات کریں۔ یہ سارے مرحلے جو اللہ تعالیٰ بتاتا ہے کہ ایک عورت اپنی ہر کوشش کرے۔ یہاں یہ جو لفظ ہے نا، کہیں یصلحا بینہما صلحا، اس میں صرف چیزیں ہی دینا نہیں ہوتا کہ اچھا میں یہ حق چھوڑتی ہوں، میں یہ چھوڑتی ہوں، بلکہ اس میں ہر ممکن طریقے سے اصلاح کی جا سکتی ہے۔ ٹائم دے، گھر میں رہتے ہوئے ٹائم دے، اس کو اپنے سے تھوڑا دور رکھے، اسے کہے کہ مجھے آپ سے محبت ہے، آپ میرے شوہر ہیں، لیکن آپ کی یہ چیز میرے دین کے راستے میں رکاوٹ بن رہی ہے۔ اگر آپ کو سچی محبت ہے تو آپ کو یہ چیز چھوڑنی پڑے گی۔ تھوڑا ٹائم دیں، نصیحت دیں، تذکیر کا موقع لائیں۔ اپنے آپ کو اپنے دین پہ جتنا پکا رکھیں گے اتنا انشاءاللہ دوسرا جلدی پلٹے گا۔ بعض دفعہ ہم برداشت کر کر کے دوسروں کو مزید گناہوں کی توفیق دے دیتے ہیں۔ مثال ایک عورت ہے جس نے کبھی شراب دیکھی نہیں ہے، وہ شوہر کے گھر میں آئی، پتہ چلا شوہر شراب پیتے ہیں۔ اب ماں باپ نے تو کہا کہ اس گھر سے تیرا جنازہ ہی نکلے گا، اب وہ چپ کر رہی ہے۔ شوہر نے شروع میں پی، بعد میں کہا لے کے آؤ میرے لیے، سرو کرو مجھے، کسی دن کہہ دے گا چسکی لو، لے لے گی، اور ایک وقت آئے گا کہ وہ سیدھی سادی لڑکی ایک شرابیہ میں بدل چکی ہوگی۔ یہ کوئی دین نہیں ہے، یہ کوئی سمجھوتا نہیں۔ بچیوں کو کبھی اس چیز پہ اپنے گھروں سے کہہ کے مت نکالیے کہ جیسے بھی حالات ہوں گے وہاں رہو گی، नहीं, बंदे को दीन की हदें पता होनी चाहिए, हलाल और हराम का फर्क पता होना चाहिए। अल्लाह कभी किसी जालिम या किसी जानी बदकार से वास्ता ना डाले, लेकिन खुदा नखास्ता अगर डल गया ना, तो फिर अल्लाह ताला से उसी वक्त माफ़ी मांग ले, क्योंकि अगली आयतों में आ रहा है कि अगर सारी कोशिशों के बावजूद अगर नहीं निपटी तो अलग हो जाओ, अल्लाह सुबहाना ताला खुद ही तुम्हें दूसरे रास्ते दे देगा। क्योंकि कभी ये मत सोचिए कि एक दरवाज़ा अगर बंद हुआ है तो अब सारे ही दरवाजे बंद होंगे। आप अपनी लड़की को उधर से निकालते हैं, अल्लाह ताला उससे ज़्यादा अच्छा घर उसको दे सकता है। एक बेदीन को आप बेदीनी की वजह से छोड़ते हैं, अल्लाह ताला किसी दीन को ले आएगा। अगली दो आयतों को पढ़ लें, फिर कुछ बातें इसमें मज़ीद अगर आप चाहेंगे तो हम कर सकेंगे। फरमाया वलन तस्तती ओ, और हरगिज़ नहीं तुमसे हो सकेगा, तुम्हें इस्तात ही नहीं है, ताकत ही नहीं है। किस बात की? अंतादिलु बैनन निसा, कि तुम अदल कर सको औरतों के दरमियान। इसको मुराद दो मानों में ले लीजिए, एक बीवी की सूरत में है तो अदल करने से मुराद क्या है कि एक औरत के भी हकूक तुम नहीं दे सकते, क्योंकि नफ्स में शुख है। जो मर्द अपने आप को आगे रखते हैं, फिर वो औरतों के शुख जो हैं वो औरतों के हक नहीं देते, और शुख के अंदर अना भी आती है, तबीयत का गुस्सा भी आता है। नहीं कर सकोगे अदल, वलो हरस तुम, और अगरचे तुम्हें इसकी बड़ी हिरस हो, बड़ी हिरस रखते हो कि मैं औरत के साथ इंसाफ करूं, लेकिन तुम नहीं कर सकते। करना क्या नहीं? फला तमील कुल्लल मईल, बस ना झुक जाओ, एक ही तरफ झुक जाना। कैसे? कि फतजरूहा कल मुअल्लका, कि छोड़ दोगे उसको ऐसे ही जैसे कि लटक रही है। मुअल्लका आइन लाम काफ से है, अल्लाह का युअल्लिकु तालीक से, कि यानी उस बीवी को लटकता हुआ ना छोड़ दो। अब इस तरह इसको देखेंगे तो दो मानी है, एक है कि एक ही बीवी है और मर्द की नज़रें और औरतों में पड़ी हुई हैं, उसकी हालत ख़राब है, वो इधर है और उधर है, तो ऐसी औरत के हक तुम दे ही नहीं सकते। दो बीवियाँ कभी होती हैं तो सूरत में यहाँ जो मुराद है अदल से, ये कौन सा अदल है? ये इंसान के मादी अदल की नहीं, जज्बाती अदल की बात है। मसलन एक शौहर है, उसकी दो बीवियाँ हैं, अब वो जितनी मर्जी कोशिश करे जज्बाती तौर पे दोनों को एक जैसा नहीं रख सकता, क्योंकि हर इंसान के अंदर मुख्तलिफ खूबियाँ होती हैं। एक बीवी का अखलाक, उसका किरदार, उसकी घरदारी, उसका सुघड़ापा, उसके बात करने का अंदाज दूसरी से अगर मुख्तलिफ है, तो ये नहीं हो सकता कि कोई मर्द कहे कि अगर मुझे एक बीवी से इतनी मोहब्बत है तो दूसरी से भी उतनी है। जज्बाती तौर पे बंदा कभी भी एक जैसा नहीं कर सकता, और ये अदल तो आप दो बच्चों में भी नहीं कर सकते। अगर आपके दो बच्चे हैं या चार बच्चे हैं, क्या हर बच्चे के लिए दिल में एक अलग खाना नहीं है? वो उसके अखलाक की वजह से, उसकी बीमारी की वजह से, कोई कमज़ोर बड़ा होता है इसलिए प्यारा लगता है, कोई समझदार बहुत होता है, कोई नाइस बहुत होता है। तो कहा कि दो बीवियों की सूरत में तुम उनके साथ जज्बाती अदल तो नहीं कर सकते, लेकिन मादी अदल करना ना छोड़ना। अल्लाह के नबी सल्लम हज़रत आयशा के बारे में अल्लाह ताला से ये दुआ किया करते थे कि अल्लाह ताला मैं अपनी सारी बीवियों के बीच में अदल और इंसाफ करना चाहता हूँ, लेकिन मुझे आयशा के मामले में ना पकड़ना, क्योंकि मेरा दिल उनकी तरफ झुकता है। अब देखिए, आयशा से मोहब्बत थी, लेकिन क्या इसका अल्लाह के नबी के मामूलात पे असर पड़ा? क्या आप सिर्फ हज़रत आयशा ही के घर में रहें और बाकी बीवियों को छोड़ दें कल मुअल्ला का लटकती रहें? लटकनी से मुराद क्या है कि ना वो शादीशुदा औरतें हुई और ना बेवा हुई। लोग उनको शादीशुदा समझ रहे हैं और शौहर मुंह नहीं लगा रहे, शौहर को उनसे कोई बात ही नहीं करनी, वो कई कई दिन घर ही नहीं आते, वो उनसे हंस के बात ही नहीं करते। ये जो बात है ना कल मुअल्लका, इसी पे मैं बात कर रही थी पीछे। बाज़ दफ़ा बाज़ औरतें शौहर के घर में होती हैं, लेकिन वो बेवाओं से ज़्यादा बदतर ज़िंदगी बसर करती हैं। जिसका शौहर मर गया उसके पास तो तन्हाई है ना, लेकिन कुछ औरतें शौहर के घर में रह के ना सिर्फ ये कि उसकी कई गलत चीज़ों को बर्दाश्त करती हैं, बल्कि बाज़ मारपीट को भी बर्दाश्त कर रही होती हैं। तो कहा फिर ऐसा ना करो। हाँ व इन तुस्लिहु व तत्तकु, सुलह कर लो और तकवा इख्तियार करो। यहाँ तुस्लिहु में लफ्ज़ सुलह नहीं है, इसलाह है, इस मानों में कि ये मर चाहता है मेरा घर बना रहे तो फिर अपनी इसलाह करे। और दूसरी सूरत ये है, अगर औरत में कोई ख़राबी दिखती है दोनों में, यानी हालात को बेहतर करें, उस रीज़न को दूर करें जिसकी वजह से घर जहन्नुम बना हुआ है, और साथ ही साथ तकवा इख्तियार करें, अल्लाह का डर इख्तियार करें। क्योंकि जिसको अल्लाह का डर नहीं होगा ना, वो ना ससुराल से डरेगा, ना ससुर का डर है, ना उसको ख़ानदान का डर है, ना बिरादरी का डर है। अल्लाह का डर है जो इंसान से हकूक और जिम्मेदारियों को अदा करवाता है। तो कहा कि दोनों के अंदर ये मिजाज आ जाए कि वो तकवा भी इख्तियार करें, इस्लाह वाले हों, सुलाजू हों, ये सब कुछ करें, तो फ़इन्नल्लाह काना गफूर रहीमा, बेशक अल्लाह ताला बख्शने वाला और मेहरबान है। پھر اللہ معاف کر دے گا. کس کو؟ شوہر نے اگر کوئی زیادتی کی, حقوق میں کمی بیشی کی, تو اللہ تعالیٰ اس کو معاف کر دے گا. بیوی کی طرف سے کوئی کمی بیشی تھی تو اس کو معاف کر دے گا. لیکن وہیں یتفرقہ, یعنی صلح اور اصلاح کی ساری کوششیں ناکام ہو گئیں. اصلاح بھی کر لی, صلح کی بھی کوشش کر لی, لیکن نہیں بنی, نہیں نبھی, دل نہیں ملنے تھے, نصیب نہیں تھا. تو کیا کرو اب؟ وہیں رو, نہیں تم ادھر ہی رو, ہم طلاق والی بچی کو کیسے گھر میں رکھیں گے؟ اس کے آنے سے باقی بہنوں پہ اثر پڑے گا, اس سے فلاں ہوگا, ناک کٹ جائے گی, باپ کی ناک کٹ جائے گی, ماں کی یہ ہو جائے گی. پہلے وہاں اتنی بہنیں بیٹھی ہوئی ہیں, اب اس کو کون پالے گا, کون کھلائے گا؟ کہا مت سوچو, اللہ کے خزانوں پہ نظر رکھو کہ یغنی اللہ کل من ساعتہ, اللہ دونوں کو غنی کر دے گا اپنی کشائش سے. ان دونوں کو, مرد کو بھی اور عورت کو بھی. دیکھیے کہ ہمیشہ ہی ایسا نہیں ہوتا کہ دونوں میں سے کوئی ایک برا ہو یا دونوں برے ہوں یا ایک اچھا اور ایک برا ہو. بعض دفعہ دو اچھے لوگ بھی آپس میں نہیں رہ پاتے, یہ مان لیجئے, اور یہ اصول زندگی میں بنا لیں. صرف شادی کے ساتھ اس کا تعلق نہیں ہے, آپ کے جابس کے ساتھ, آپ کے کاموں کے ساتھ, آپ کے نیبرز کے ساتھ, آپ کے اجتماعی, دینی, دنیاوی کاموں کے ساتھ اس اصول کو جوڑ لیں کہ کبھی کبھی دو اچھے لوگ بھی ساتھ نہیں رہتے. سائنس کی زبان میں ایک پول ہوتا ہے, نیگیٹو اور پازیٹیو. کبھی آپ نے سنا ہو اس کے بارے میں, میگنیٹ جو ہوتا ہے اردو میں کیا بولتے ہیں, مقناطیس. اب دیکھیے کہ مقناطیس ہے نا, تو اس کے دو پول ہوتے ہیں, ایک نیگیٹو ہوتا ہے آدھا اور آدھا پازیٹیو ہوتا ہے. آپ اگر دو بارز کو ساتھ رکھیں گے نا, یہ دیکھیں, یہ دو اگر پازیٹیو ہیں تو آپ ان کو جتنا قریب کریں گے نا, یہ اتنا کھینچیں گے. اگر آپ چاہتے ہیں نا یہ دو جڑ جائیں, تو ایک کو نیگیٹو کو نیچے کر دیں, پازیٹیو کو اوپر, اور دوسرے کو اس کا اپوزٹ, تو یہ دونوں جڑ جائیں گے. اب یہ دو مختلف نیگیٹو پازیٹیو سے مل گیا تو جڑ گئے, اور آپ ذرا پازیٹیو کو پازیٹیو سے ملائیں گے تو یہ ریپیل ہوں گے. اسی طرح بعض دفعہ دو اچھے لوگ بھی ساتھ میں نہیں رہتے, مزاج کا فرق, ماحول کا فرق, طبیعت کا فرق, دل کا فرق. کوئی ضروری تو نہیں کہ ہر نیک بندہ, ہر نیک عورت کو اچھا لگے, کوئی عادت بدل سکتی ہے, کچھ بھی نہیں, دل نہیں ملا. اللہ کے نبی کی زندگی میں ایسی مثالیں آئیں, حضرت زینب کا نکاح آپ نے حضرت زید سے کر دیا. زینب جو تھی آپ کی پھوپھی زاد بہن تھی, قریشیہ تھی, خوبصورت تھی, زید جو تھے وہ غلام تھے, بس یہ ایک ان کے نام کے ساتھ تھی, کوئی برائی نہیں, اللہ کے نبی کے منہ بولے بیٹے بھی تھے. لیکن زینب کہتی ہے میرے زید کے ساتھ دل نہیں مل رہا, کہ اللہ کے نبی مجھے نہیں اچھے لگتے. جب وہ آتے تھے, آتے ہوئے دیکھا باقی سارے مرد خوبصورت تھے, یہ اندر چھوٹے قد کے کالے رنگ کے تھے اور غلام تھے, تو مجھے احساس کمتری کا احساس میں ہوئی, مجھے یعنی احساس کمتری کا احساس ہوا کہ میرا شوہر ایسا کیوں ہے. اللہ کے نبی میں ان کے دین میں کوئی نقص نہیں نکالتی, یہ بڑے اچھے ہیں. کہا اچھا کوشش کر لو, کوشش کر لو, نہیں کری تو یہ تفرقہ, اللہ نے وہاں جدائی کرائی. کیا ہوا؟ وہی زینب بعد میں امہات المومنین میں مل گئیں. کتنی مثالیں موجود ہیں. ہمارے کلچر کی ایک اور خرابی جو ہے وہ کیا ہے کہ ہندو کلچر میں رہنے کی وجہ سے طلاق کو انتہائی اتنا مکروہ کر دیتے ہیں کہ بعض دفعہ آپ دیکھیے کہ ان میں تو طلاق کے بجائے اگر شوہر مر بھی جائے نا تو عورت اس کے ساتھ ستی ہو جاتی ہے. آپ اس رسم کو جانتے ہوں گے. ان کو پتہ ہوتا ہے کہ بیوہ کی زندگی اتنی کٹھن ہے کہ اس سے بہتر ہے کہ روز مرنے کی بجائے ایک ہی دن مر جائے. یہ کلچر اس ایک حد تک ہوگا. اسلام نے گو کے طلاق کو انتہائی ناپسندیدہ قرار دیا, لیکن پھر بھی حلال ہے. کیوں؟ اس لیے کہ جب ایک بندے کی ایک جگہ بات نہیں بنی, ہر روز اٹھے گا اور جلے گا, ہر روز دیکھے گا تو کڑے گا. پوری کوششیں ہو گئیں, سب کچھ کر لیا, نہیں بن رہی. اب کوئی وجہ ہو کہ نہ ہو, یہ دل ایسے نہیں ہے کہ آپ کا یہ کپڑا ہے نا مجھے نہیں بھی اچھا لگا لیکن میں نے پہن لیا, میری ضرورت ہے, گرمی ہے مجھے پہننا ہے, سردی ہے مجھے پہننا ہے, ہاں نہیں مجھے اچھا لگ رہا پھر بھی میں نے پہننا ہے. کپڑے تو نہیں ہے. بعض دفعہ آپ کھانا پکاتے ہیں, آپ کہتے ہیں کھا لو, بچہ کہتے ہیں نہیں کھانا, یہ کرنا ہے پسند نہیں, پھر بھی پیار کرتے ہیں, کھا لیتے ہیں. انسانی رشتے جو ہوتے ہیں نا اس میں جذبات بھی ہوتے ہیں, لہٰذا اس کے اندر بالکل انسان کو بیلنس رکھنا چاہیے, نہ کسی کو اتنا فورس کریں اور نہ کسی کو بالکل کھلا چھوڑ دیں. شروع سے تربیت ایسی ہو, معاملات ایسے ہوں کہ نبھا کی کوشش ہو, لیکن ایک خاص حد تک نبھا کے بعد اگر نہ ہو تو پھر یہ بہت بڑا ظلم ہے کہ تم وہیں پڑی رہو, لوگ کیا کہیں گے. اور 80% میں نے دیکھا ہے کہ جو عورتیں ظلم کی چکی کا شکار ہوتی ہیں یا پستی ہیں, ماں باپ کو, بہن بھائیوں کو پتہ بھی ہے کہ یہ بڑے برے حال میں, لیکن اس کو کیوں نہیں ماں سے فارغ کراتے کہ لوگ کیا کہیں گے, لوگوں کا ڈر, باتیں ہوں گی, نام پڑے گا, اور ساتھ ہی کیا غم ہوتا ہے کہ اب اس کے اوپر طلاق کا ٹھپا لگ گیا, اب کل اس کی شادی کہاں کریں گے, आजकल तो कुंवारियों के रिश्ते नहीं हो रहे, तो ये तो शौहर के घर से वापस आई हुई है, इसका कैसे होगा? कभी ये ना सोचें, युघ्निल्लाहु कुल्ल मिन सातिही। उम्मे हबीबा को देख लें, बेवा थी, तलाक याफ्ता थी, अल्लाह के नबी से निकाह हो गया। उम्मे हबीबा को देखिए, बेवा थी, चार बच्चों की माँ थी, अल्लाह के नबी से निकाह हो गया। हज़रत खदीजा को देखें, दो दफ़ा शादीशुदा थी, बच्चों की माँ थी, अपनी उम्र से 15 साल छोटे शख्स से निकाह हो गया। नहीं दिया, कुल्ल मिन साती। अल्लाह की वसअतों को देखिए कि अल्लाह के ख़जाने बहुत बड़े हैं। वकान अल्लाह वासियन हकीमा, और अल्लाह ताला बहुत वसअत वाला और बड़ी हिकमत वाला है। तो ख़ुलासा क्या है सारी बात का? पूरी कोशिश कर लो हर हाल में, रहने की, रखने की, करने की, कराने की। लेकिन अगर कोई ना रह सके, ना रखना चाहे, तो फिर ज़बरदस्ती ना करो। रहो तो इज्जत के साथ रहो, छोड़ो तो इज्जत से छोड़ो। ये असूल अपनी बच्चियों को सिखाया करें। शौहर के घर में बेइज्जत बन के नहीं रहना कि रोज़ सुबह उठ के जूते खाएं, मार खाएं, उनकी गालियां सुने, उनकी गंदी, यानी जिसको कह ले कि कै वाले कपड़े धोएं, और उनकी बेहुदा बातें सुने, उनके साथ गंदगी देखे सुने, और बाद में कहें कि नहीं फिर भी हम इधर ही रहेंगे। बिल्कुल नहीं रहना चाहिए। अल्लाह ताला बस किसी को आजमाइश में ना डाले, लेकिन जो अल्लाह पे नजर लगाएगा फिर अल्लाह उसको देगा उससे अच्छा, और जो दीन के लिए किसी को छोड़ेगा अल्लाह उसको दीन वाला ही देगा। और हाँ, अगर दिल में दुनिया बसी हो और नाम ऊपर दीन का हो कि जी हम तो अपने दीन के लिए छोड़ रहे हैं, पता चला कि किसी और उससे अच्छी जगह पे नजरें लग चुकी हैं, तो फिर अल्लाह को ये भी पता है कौन किस नियत से किसको छोड़ता है। और मैं सोचती हूँ कि हमारे दीन का अक्सर इजहार जो है ना, वो हमारे इन शादी के ताल्लुकात और मामलात से दिखता है। बड़े बड़ों का दीन खुलता है तो उस वक्त खुलता है जब वो अपने बच्चों के रिश्ते जोड़ते हैं। सारी जिंदगी दीन 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 की बातें, दीन के दर्स करने वाले भी उस वक्त पिघल जाते हैं तो माल पे पिघल जाते हैं, हुसन पे पिघल जाते हैं, किसी अच्छे ओहदे पे पिघल जाते हैं। बंदे का असल देखना है ना, तो उस वक्त देखें जब वो अपना या अपने बच्चों का रिश्ता करता है। इसलिए अल्लाह ताला ने इन बातों को यहाँ पेश करके साथ दोबारा फिर कह दिया, लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, अल्लाह ही का है जो आसमानों और ज़मीन में है। यानी क्यों सोचते हो कि नहीं ऐसा इससे अच्छा मिलेगा? इससे भी अच्छा मिल सकता है, क्यों नहीं मिल सकता? क्योंकि सारा कुछ तो अल्लाह का है, किसी पहले शौहर का तो नहीं। फिर लोग कहते हैं नहीं ये ससुराल वाले बातें करेंगे, फिर मेरी बच्ची बदनाम हो जाएगी, फिर उसकी बातें बाहर निकलेंगी, फिर अक्सर ऐसा ही होता है ना हमारे यहाँ। एक तो ये करते हैं ना जुल्म के, छोड़ देते हैं, तो साथ ये भी धमकी दे के भेजते हैं कि आगे करके दिखाओ कहाँ दिखाते हो, पहुँचेंगे तुमसे पहले। अब एक खौफ है, माँ बाप और कमर टूट गई, पहले ही मुश्किल से शादी की थी, अब फिर लड़की वापस आ गई, कहा मत सोचो इन बातों पे। अगर अल्लाह देना चाहे तो कोई रोक नहीं सकता। अल्लाहुम्मा ला मानी अली मा आतैत वला मोती अली मा मनात वला यनफौ ज़ल जद्दी मिनकल जद। वरना देखें कि बीमारी को शुरू में ना पकड़े ना, तो बड़े होने के बाद वो बीमारी इतनी फैल जाती है, उसका रग रग में असर पहुंच जाता है। कैंसर को शुरू में पकड़ लें तो ख़त्म हो गया, अभी कोई बच्चा नहीं है, आपके ऊपर कोई लायबिलिटी नहीं, आपकी बच्ची गई पलटा लीजिए उसको। अगर आपको लग रहा है कि लड़के की, जिसको आप कहते हैं ना कि एक बीमारी वो होती है जो ऊपर से दूर होती है, मसलन अल्लाह ना करे स्किन पे दाग है ना, या स्किन पे दाना निकला, आप इस पे बैंडेज लगाएं, इस पे कोई दवाई लगाएं, ठीक हो जाएगा। लेकिन अगर आपको ये पता चल जाए कि किसी बंदे के खून के अंदर जरासीम है बीमारी के, क्या आपकी बच्ची ठीक कर लेगी? नहीं कर सकती। और ना इतनी मुशक्क़त में डालें, फिर वो खुद ही कहीं ना कहीं धक्के खा के अल्लाह से कोई, अल्लाह ताला उनके लिए भी इसबाब बना दे। वरना अमूमन होता कि बीमार जहन के साथ आप रहते हैं तो आप भी बीमार हो जाते हैं। या फिर खूब अच्छी तरबियत करके भेजें, इतनी स्ट्रांग हो दीन और दुनिया के नाते में, उनको हदें भी पता है, वो अच्छे हिकमत से भी बात करती हैं, सुगड़ भी हैं, और इतनी खूबियों की मालिक हैं कि वो बुराई छोड़ दें उन लड़कियों के लिए कि अच्छा तुम छोड़ोगी, तुम्हारे बगैर तो मैं नहीं रह सकता, अच्छा फिर आपको ये कुछ छोड़ना पड़ेगा, ठीक है जी मैं छोड़ता हूँ, फिर आ जाएंगे वो जो 20 साल के बाद धक्के खा के आएंगे ना, इंशाल्लाह वो 1 साल में ही आ जाएंगे। कर ले मोहलत, लड़की तलाक ना दें, सेपरेट करवा दें, अलग रहें, फिर अगर अल्लाह ताला उनके दिल में खैर डाल देगा तो वो आ जाएंगे। और सब कुछ भी ना हो तो अल्लाह के ख़जाने बड़े हैं, क्योंकि वाले ला ही माफिस समावाति व माफिल अर्थ वलकद वसीन उतुल किताब मिन कबलिकुम। और इसी बात की वसीयत की थी हमने तुमसे पहले वाले लोगों को जिनको किताब दी गई, व इयाकुम और तुमको भी। कितना प्यारा जुमला है, अल्लाह ताला कह रहे हैं कि मुसलमानों सिर्फ तुम्हें ही नहीं बल्कि तुमसे पहलों को भी हमने यही हुक्म दिया था। क्या? इसको हाईलाइट कर लें, सारी बातों का इलाज है कि अनित्तकुल्लाह, अल्लाह से डरो। रिश्ते करते वक्त, रिश्ते छोड़ते वक्त, निभा करते वक्त, निभा ना करते वक्त एक चीज़ ज़हन में रखो कि अल्लाह का डर, अल्लाह का तकवा। क्योंकि जब अल्लाह का तकवा होता है ना, तो इंसान फिर मुश्किलों में से यूं निकल आता है कि जैसे आटे में से बाल निकल आता है। वमन यत्तकिल्लाह यजअल लहु मखरजा, सूरह तलाक में आता है, जो अल्लाह से डरेगा अल्लाह उसके लिए मखरज कर देगा, एग्ज़िट बना देगा वहाँ से निकलने का। एक जगह आता है फहुवा हस्बू, अल्लाह उसको काफ़ी हो जाएगा। अल्लाह के नबी ने फरमाया कि जब अपनी बेटियों या बहनों के रिश्ते करो तो मुत्तकियों से करो, तकवा वालों से करो। क्यों? कि अगर ये तुम्हारी बच्ची को खुश नहीं भी रखेंगे, यानी बहुत लाड नहीं देख सकता क्योंकि मौलवी टाइप बंदा है, मिसाल देती हूँ, बहुत ज़्यादा उसको गाने नहीं आते जो तुम्हारी बेटी को सुना सकेगा, और बहुत ज़्यादा उसकी बातें नहीं करेगा, लेकिन उस पर जुल्म नहीं करेगा। और आप आजमा के देखें, जहाँ तकवा की शर्त उठा के रिश्ते हो जाते हैं ना, तो वो मालो दौलत के बावजूद भी रोना ही आंखों में आया होता है और आंसू ही गिरते हैं। कहा अगर इस हुक्म का इनकार करोगे, वइन तकफुरू, और अगर तुम कुफर करो, ना शुक्री करो, ना फरमानी करो, तो फइन्ना लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, तो अल्लाह ही के लिए है सब कुछ जो आसमानों और ज़मीन में है। वकान अल्लाहु गनीयन हमीदा, और है अल्लाह ताला हर चीज़ से गनी, बेनियाज, बेपरवाह। तारीफ किया गया, गनी कह के ये बता दिया कि तुम्हारी बच्ची खाएगी कहाँ से, वो गनी खिलाएगा। और ये हमीदन में इस बात की तरफ इशारा है कि तुम कहते हो कि बच्ची बदनाम हो जाएगी, नहीं, वो हमीद जो खुद तारीफ़ किया गया वो उस बच्ची की भी तारीफ़ें करवा देगा। फिर फरमाया वलिल्लाहि मा फिस समावाति व मा फिल अर्द, और अल्लाह ही के लिए है जो कुछ है आसमानों और ज़मीन के अंदर है। वकफ़ा बिल्लाहि वकीला, और है अल्लाह ताला काफ़ी, कारसाज़ है। अब देखिए कि तीन दफ़ा ऊपर नीचे यहाँ अल्लाह की मलकियत का तस्करा है। ये ऐसे ही नहीं है, हम तो सोचते हैं ना कि अच्छा ये बार बार कहने की क्या ज़रूरत थी, बस एक ही जगह काफ़ी थी, बहुत थी। तो याद रखिए कि अल्लाह ताला ने यहाँ लोगों को मुख्तलिफ हालात में अपनी मलकियत का बताया। अगर आप इसको देखें तो इसका शादी के ताल्लुक से भी ताल्लुक है, कि तुम समझते हो कि ये मर्द तुम्हारे मामलात का इख्तियार है या मुख्तार है, नहीं, ये अल्लाह की मलकियत में है। फिर लिल्लाहि मा फिस समावात में दूसरी जगह, दोबारा दूसरी जगह शादी होने के चांसेस खोले गए, कि इख्तियार तो उसका है, कोई तुम्हारा अगर नुकसान करना भी चाहेगा तो क्या वो कर सकता है? हरगिज़ नहीं कर सकता, इसलिए कि अल्लाह के हाथ में सब कुछ, दुनिया वालों के हाथ में अल्लाह ताला ने नहीं बांटी हुई ये चीज़ें कि तुम इस तरीके से बात करो कि लोगों से लोगे और लोग तुम्हारे लिए फ़ायदा करेंगे, कोई तुम्हारे हक में नहीं कर सकता, इसलिए कि अल्लाह ने कुछ चीज़ें अपने हाथ में रखी हैं। और फिर आखिर में फरमाया कि देख लो, ई यशयुज हिबकुम अयुहन्नास, इतनी मलकियत है, ये तीसरी मलकियत है, धमकी है इसमें, जुल्म करोगे तो याद रखो अगर तुम किसी पे जुल्म करोगे तो अल्लाह तुम्हें उठा देगा, व या तिबी आखरीन, और दूसरों को ले आएगा। यानी उसी टेक्स्ट को अगर पीछे से साथ जोड़ लें तो क्या पता चल गया कि अगर कोई मर्द अपनी बीवी पे जुल्म करता है तो याद रखे कि उसको फिर ज़्यादा दिन इस दुनिया में रहना नसीब नहीं होगा। और दूसरी तरफ अगर इसको बीवी के टैक्स में देखें तो ये भी इशारा मिलता है कि अगर तुम अल्लाह के लिए एक गलत चीज़ से अपने आप को दूर करती हो तो अल्लाह ताला दूसरी चीज़ों को ले आएगा। यानी एक एक आयत के कई डिफरेंट एंगल है, कैसे अल्लाह ताला इंसान को खोल के दिखा देता है कि देखो तुम अल्लाह से अपनी उम्मीदें लगा लो, उसकी मलकियत का यकीन रख लो। वकान अल्लाहु अला ज़ालिका क़दीरा, और अल्लाह ताला हर चीज़ पे कुदरत रखता है। टूटे घरों को जोड़ दे, टूटे दिलों को जोड़ दे, कुदरत है। कई साल के बिगड़े हुओं को एक ही दिन में ठीक कर दे, कई बिगड़े हुओं को सही कर दे और सही को बिगाड़ दे, ये सब कुछ उसके इख्तियार में है। तुम असल जो काम करने का वो क्या है कि अल्लाह से अपने आप को जोड़ लो। अनित तकुल्ला, अब देखिए हैं तो ये सारे ख़ानदानी और माशरती मसाइल, लेकिन अगर आप देखें ना तो इसमें हुक्म की जो बात है ना, जो अमल की बात है, वो क्या है कि अल्लाह का तकवा इख्तियार करो। ये है दीन इस्लाम की खूबसूरती कि जिसमें लोगों को अल्लाह से जोड़कर इस तरीके से बताया जाता है कि देखो यही है तुम्हारी मुश्किलात का हल। आज भी हम में से कोई किसी परेशानी का शिकार है, ख़ानदानी, निजी, मुआशी, मुआशरती, सियासी, सब के पीछे उसका एक ही इलाज है कि तुम अल्लाह से डरना शुरू कर दो। और इसको हम कहते हैं अलग करें, ये तो सबको पता है, आगे चलें, अल्लाह से तो डर हमने कई दफ़ा सुना है, शुरू से सुनते आ रहे हैं आखिर तक है। नहीं, ہمارے بڑے مسئلوں کا حل کیا ہے کہ اللہ سے ڈر جائیں، اور جو اللہ سے ڈرے گا اللہ اس کی مشکلات کو آسان کرے گا۔ آپ یقین کریں کہ جب آپ دنیا میں ایک نظر اٹھاتے ہیں تو آپ کو کہیں بیمار دکھتے ہیں، کہیں پریشان لوگ ہیں، کہیں گھر ٹوٹے ہوئے ہیں۔ اللہ رحم کرے کہ تھوڑی دیر آپ کسی سے فون پہ بات کر لیں، آپ کو 4-6 خبریں مل جائیں گی، کوئی بیمار ہے، کوئی پریشان ہے، کسی کا یہ مسئلہ ہے، کسی کا یہ ہے۔ میں سوچتی ہوں اللہ تعالیٰ واقعی اپنی اس محبت کا بھرپور اظہار کرتے ہیں کہ بندے کو دنیا میں ہی پاک کر دیں۔ آپ اس قرآن کی چھاؤں سے ذرا اپنے آپ کو دور کر کے دیکھیں، اللہ نہ کرے کبھی اتنی مشقتیں، اتنی مصیبتیں آئیں گی آپ کو ہوش نہیں آئے گی اپنی۔ اس وقت اس قرآن نے جو ہمیں اتنا سیکیور کیا ہوا ہے اور ہم اتنے خوش ہیں نا، اس کی وجہ یہ کہ الحمدللہ ہم اپنے گناہوں کو ان نیکیوں کے ساتھ مٹاتے جا رہے ہیں۔ آپ اس نیکی کو زندگی سے دور کریں، آپ کے گھٹنوں میں درد دیں، آپ کے ہاتھوں میں درد دیں، اور کیا کیا مقدمے پڑ سکتے ہیں اور کیا کیا پریشانیاں آ سکتی ہیں، اللہ تعالیٰ سب کو محفوظ رکھے۔ گویا کہ آپ کہہ سکتے ہیں کہ جب ہم اللہ کا تقوی اختیار کرتے ہیں یا اللہ کی طرف آتے ہیں نا، تو بہت ساری پریشانیوں، بیماریوں، دکھوں کو اپنے سے دور کرتے ہیں۔ بات بھی سمجھ آتی ہے نا کہ جو گناہ بیماری سے دور ہونے تھے وہ اللہ کی رحمت سے آپ کو اللہ کے ساتھ جڑنے سے ہو گئے۔ یہ دعا کیا کریں کہ اللہ تمہیں پاک کر، نیکیوں کے ذریعے پاک کر، ہمیں اور اچھے کام کرا ہم سے، بیماریوں اور دکھوں اور پریشانی والی جنت نہ دینا کہ جس کی وجہ سے ہم دنیا میں بھی برے حال میں ہوں اور آخرت میں بھی ہم خراب حال میں ہوں۔ آخری آیت ہے سبق کی، من کان یرید ثواب الدنیا، جو کوئی دنیا کا ثواب چاہتا ہے، فعند اللہ ثواب الدنیا والآخرہ، اللہ کے پاس تو دنیا اور آخرت دونوں کا ثواب ہے۔ صرف دنیا کیوں مانگتے ہو؟ جس رب سے دنیا مانگ رہے ہو آخرت بھی تو اسی کے ہاتھ میں۔ اشارہ ہے کہ صرف دنیا ہی کیوں مانگتے ہو، آخرت بھی مانگو۔ صرف دنیا کے گھروں کی کیوں فکر کرتے ہو؟ صرف دنیا میں کیوں سوچتے ہو کہ یہیں بچنے اور یہاں میں نے جیسا بھی حال ہے اسی میں رہنے اور اسی کو چلانا ہے؟ یہ کیوں نہیں سوچتے کہ تمہارے اس گھر کے بسانے سے تمہاری آخرت پہ کیا اثر پڑ رہا ہے؟ وَكَانَ اللَّهُ سَمِيعًا بَصِيرًا، اور اللہ تعالیٰ سب کو خوب سنتا اور دیکھتا ہے۔ کیا بتا دیا کہ اللہ کے ہاتھ میں سب کچھ، تمہارے حالات کو، تمہارے دکھوں کو، تمہاری آہوں کو، تمہاری ہچکیوں کو، تمہاری آنکھوں میں آئے ہوئے آنسوؤں کو تمہاری ماں نہیں جان سکتی، تمہارا باپ نہیں جانتا، تمہارا شوہر تمہارے دل کے راز بھید نہیں جانتا، لیکن وہ سن رہا ہے۔ اگر ساری باتوں کو بھی سننے کے بعد اگر کوئی سوچتا ہے کہ نہیں مجھے صبر ہی کرنا ہے، مجھے وقت کا انتظار کرنا ہے، تو کرتا رہے، اللہ کسی کا اجر ضائع نہیں کرتا۔ تو یہاں پہ آپ دیکھ سکتے ہیں کہ کس طرح سے اللہ تعالیٰ نے معاشرتی اور احکامات اور اخلاقی معاملات کو ہمارے سامنے رکھا، اور اللہ تعالیٰ سے یہی دعا ہے کہ آزمائشوں سے بچائے۔ اللہ تعالیٰ ہم سب کے لیے وہ جنت خاص کر دے کہ جو مشکلات اور آزمائشوں اور تکلیفوں سے گزرنے کے بجائے خیر اور عافیت کے راستے سے گزرتی ہے۔ مجھے ایسا لگتا ہے کہ بس ہم لوگ تو یہی کام کرنے والے ہو سکتے ہیں کہ اللہ تعالیٰ کے معاملات کو سمجھیں، اللہ کے حکموں کے مطابق جینا مرنا، زندگی بسر کرنا سیکھ لیں۔ اس کے بعد ان شاء اللہ تعالیٰ سارے معاملات اللہ کے ہاتھ میں ہوں گے۔ اللہ تعالیٰ ہماری اصلاح فرما دے۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔